نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب زدني علما رب يسر ولا تسر وتمم بالخير. سيرة النبي کے سلسلے میں ہم نبی صلی اللہ علیہ وسلم کی پیدائش پہ پہنچے تھے کہ اللہ تعالیٰ نے آپ کو صرف 6 سال کی عمر تک 3 دفعہ یتیم کیا بلکہ 8 سال کی عمر تک آپ 3 دفعہ یتیمی کے دکھ سے گزرے. یعنی آپ کے دنیا میں آنے سے پہلے آپ کے والد دنیا سے جا چکے تھے, یہ پہلا صدمہ تھا. پھر آپ کی والدہ کا انتقال اور اس کے بعد آپ کے دادا کا انتقال. ہم نے اس پہ پیچھے تھوڑی سی بات کی تھی کہ نبی صلی اللہ علیہ وسلم کو اتنے صدمے کیوں ملے. کیا اللہ سبحانہ تعالیٰ اس بات پہ قادر نہیں ہے کہ اپنے نبی کو ایک بہت زیادہ خوشحال بچپن سے گزارتے, بہت لاڈ دیکھے جاتے, ان کی ماں باپ ان کے نخرے دیکھتے اور بہت ساری ایسی چیزیں جو تھیں وہ ان کی منائی جاتی کہ جس کے بعد آپ کہہ سکتے کہ آپ کے بہت سارے لاڈ دیکھے گئے. لیکن عموماً ہم دیکھتے ہیں کہ ایسی چیزیں بچوں کو سپوائل کر دیتی ہیں. وہ بچے جو ماں باپ کی کسٹڈی میں ہوتے ہیں وہ عام طور پہ ان بچوں سے بہت مختلف ہوتے ہیں جو بچپن میں الگ ہوتے ہیں. پیچھے جو باتیں شیئر کی تھی اس میں ایک چیز ایڈ کیجئے, اللہ سبحانہ تعالیٰ شروع سے ہی نبی صلی اللہ علیہ وسلم کو اپنی آنکھوں کے سامنے پالنا چاہتا تھا. آپ دیکھیے کہ آپ کہتے ہیں نا کہ بچپن میں ہی میرے آپ کے اوپر دوسروں کے احسانات ہوئے, پھر میں ان کی باتوں کو سن کر پھر میں متاثر ہوئی, میں نے ان سے فائدہ لیا. جیسے آپ پر میں ایک اردو میں جملہ بولتے ہیں, میں فلاں کے احسانات کا بدلہ نہیں دے سکتا. ٹھیک ہے, ذمہ داریاں ہی لوگ ادا کرتے ہیں, لیکن نبی صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے خود اپنی کسٹڈی میں کیوں لیا کہ آپ کے اوپر کسی کا احسان نہ ہو. جیسے حضرت موسیٰ علیہ السلام کی جو پیدائش تھی اس موقع پہ ہی اللہ تعالیٰ نے ان کی ماں کو کیا کہہ دیا تھا کہ اس بچے کو آپ بچپن سے ہی دریا میں ڈال دیں اور کچھ بھی ہوا تو میں اس کی ٹیک کیئر کروں گا. تو آپ کہہ سکتے ہیں کہ ایک بہت بڑی وجہ یہ تھی کہ اللہ سبحانہ تعالیٰ وانٹ ٹو ٹیک کیئر ہم, اور یہ کسی بھی انسان کی بڑی خوش قسمتی ہے کہ اللہ تعالیٰ خود اس پہ اپنی نظر کرم کرے. پھر دوسری بات ہم نے دیکھی تھی کہ ایسے بچوں کے اندر ایک عجیب دکھ اور درد بھر جاتا ہے. ایک چیز اور آپ کی توجہ میں لانا چاہوں گی کہ نبی صلی اللہ علیہ وسلم کی بہت ساری احادیث ہے جس میں یتیم کی کفالت کا بہت اجر بتایا گیا. آپ نے فرمایا کہ دل کی سختی کا علاج یہ ہے کہ آپ یتیم کے سر پہ ہاتھ پھیلیں. پھر اسی طرح آپ نے بتایا کہ جس گھر میں ایک یتیم پلتا ہے وہاں اللہ تعالیٰ کی بہت ساری رحمت اترتی ہے. سنا ہوا ہے نا, آپ نے فرمایا کہ بیوہ اور یتیم عورتوں کی کفایت کرنے والا قیامت کے دن لائک دس کہا تعین, میرے ساتھ ایسے ہوگا جیسے یہ دو انگلیاں. نبی صلی اللہ علیہ وسلم کے اپنے دل میں یہ درد تھا نا کہ میں یتیمی کو گزار چکا ہوں. یہ چیز ثابت کرتی ہے کہ آپ خود جس مرحلے سے گزرے ہوتے ہیں نا آپ دوسروں کو بھی اسی کی طرف رغبت دلاتے ہیں. اور پھر سب سے بڑی بات یہ ہے کہ اللہ سبحانہ تعالیٰ شروع سے ہی نبی صلی اللہ علیہ وسلم کو لوگوں سے بے نیاز کرنا چاہتا تھا. یہ ہے اصل نقطہ, اگر آپ کو میں سمجھا پاؤں تو یہ سب سے خوبصورت بات ہے. آپ دیکھیے کہ توحید کیا ہے, کہ انسان سب سے بے نیاز ہو جائے. بے نیاز کے اندر سمجھتے ہیں کہ جیسے ہم اکثر کہتے ہیں میں تمہارے بغیر زندہ نہیں رہ سکتی, میں آپ کے بغیر جی نہیں سکتی. فلموں میں گانوں میں بھی لوگ یہ باتیں کرتے ہیں, ماں باپ بچوں کے لیے اور بچے ماں باپ کے لیے بھی یہ گنگناتے پھرتے ہیں. یہ جملہ نکال دیں زندگی سے. توحید کے راستے کی بہت بڑی رکاوٹ کیا ہے کہ ہم لوگوں پہ ڈیپینڈ کرنے لگتے ہیں. یہ تصور میں آ جانا کہ میں فلاں کے بغیر جی نہیں سکتا یا میں اس کے بغیر کر نہیں سکتا, یہ درست طریقہ نہیں ہے. تو بہرحال نبی صلی اللہ علیہ وسلم پیدا ہوتے ہیں, وہ دن کسی کو یاد ہی نہیں ہے, تاریخ یاد نہیں, پیچھے ہم بات کر چکے. اب نبی صلی اللہ علیہ وسلم کے بچپن کے صرف 2-3 واقعات ہمیں ملتے ہیں. اور میں یہاں آپ کو ایک چھوٹا سا سائڈ نوٹ بھی دے دوں کہ یہ جو باتیں میں آپ سے شیئر کر رہی ہوں نا, اس میں موسٹ آف دا تھنگس ہم وہ لے رہے ہیں جو سیرت ابن ہشام سے اور سیرت ابن اسحاق سے. یہ سب سے موسٹ ارلیسٹ ایرا تھا جب نبی صلی اللہ علیہ وسلم دنیا سے گئے. آج اب دیکھیے کہ سیرت پہ آپ کو ہوتا ہے پوری دنیا میں سب سے زیادہ کتابیں لکھی گئی ہیں. پچھلے چند سالوں کے کسی ربیع الاول کے لیکچر میں نے ایک فگر نوٹ کرایا تھا کہ آج پوری دنیا میں مسلم اینڈ نان مسلم آل ٹوگیدر انہوں نے ریسرچ کی کس پرسنالٹی کے اوپر سب سے زیادہ بکس لکھی گئیں. تو یہ نان مسلمز کی ریسرچ کہتی ہے کہ محمد صلی اللہ علیہ وسلم کے اوپر سب سے زیادہ کتابیں لکھی گئیں. اور بعض لوگ اس بات پہ نبی صلی اللہ علیہ وسلم سے حسد محسوس کرتے ہیں کہ آخر اتنی کتابیں آپ پہ کیوں لکھی گئی، اور جب یاد نہیں ہے لیکن اس لیکچر میں میں نے کہیں سے پڑھ کے سنایا ہوگا کہ اتنی بکس آپ کے اوپر چھوٹی بڑی کر کے شاید ہزاروں میں آپ پہ بکس لکھی گئیں، انگلش، اردو، نوش، نارویجن، چھوٹی بڑی بکلٹ ملائیں تو ہزاروں کتابیں بنتی ہیں جو آپ پہ لکھی گئیں۔ اب آپ دیکھیے، میں آپ کو اپنے اوپر لے کے سوچتی ہوں کہ آج سے پچھلی 6 ماہ کی باتیں آج مجھے زیادہ یاد ہوں گی یا آج سے 6 سال پچھلی باتیں مجھے زیادہ یاد ہوں گی؟ 6 ماہ پرانی یاد ہوں گی نا۔ آج میں آپ ادھر موجود ہیں، جو آج کل شہر میں ہو رہا ہے، 2 ماہ پہلے کیا ہوا، 1 ماہ، یہ ہمیں یاد ہوگا نا۔ آج سے کچھ 6 سال بعد کوئی آج کے دور کے واقعات کسی سے پوچھے تو کچھ صحیح بھی ہوں گے، کچھ غلط ہوں گے، بس یہ معیار سمجھ لیں۔ سیرت پڑھنے کے لیے اور سیرت کے واقعات کو لینے کے لیے جو نبی صلی اللہ علیہ وسلم کے دور کے بہت قریب کے لوگ ہیں نا، ان کی بات سب سے زیادہ اوتھینٹک ہوگی۔ اور دو کتابیں، سیرت ابن ہشام اور سیرت ابن اسحاق، یہ دو وہ کتابیں، یہ نبی صلی اللہ علیہ وسلم کی ایون وفات سے تقریباً کوئی 250 سال بعد ہی شروع ہو گئی، یعنی بہت قریب کا ٹائم تھا، بلکہ اس سے بھی قریب ہوگا، کچھ 250، کچھ مجھے اس وقت فگر یاد نہیں ہے۔ اس میں سے پھر ایکسٹریکٹ کر کے، اس میں سے اخذ کر کے بہت ساری کتابیں آگے لکھی گئیں۔ آج کے دور کی کوئی کتاب آپ سیرت پہ پڑھیں، آپ دیکھیں گے 90% اس کتاب میں یہ دو ریفرنس ہوں گے، ایون جب بک کو کھولیں گے تو آپ کو اپنی اس بک میں بھی بہت سارے ریفرنسز اس میں دکھیں گے۔ اب جو واقعات نبی صلی اللہ علیہ وسلم کے ہیں، ایک تو آپ کو میں نے سنا دیا کہ آپ کے چچا نے آپ کے چہرے کی تعریف کی تھی کہ اس بچے کے چہرے کی وجہ سے میں بارش ملتی ہے، محبت کی بات تھی، ان کا قصیدہ سنایا۔ ایک اور واقعہ آپ کو تاریخ سیرت کی یا ہسٹری کی بہت ساری بکس میں ملے گا، جس کو بحیرہ راہب کا واقعہ کہتے ہیں۔ کیا واقعہ تھا، میں اس کا تھوڑا سا سناؤں گی اس لیے ضرور کیونکہ یہ آپ کو ہر کتاب میں ملے گا، لیکن اس کی ریسرچ کے اوپر لے کر چلے تو اس میں کچھ ڈاؤٹس ہیں۔ کچھ لوگوں نے کہا کہ ٹھیک ہے، اٹس اے واقعہ، از اے انسیڈنٹ، پیش کر دیں، کوئی حرج کی بات نہیں ہے۔ لیکن بعض لوگ جو بہت زیادہ ڈیٹس اور ٹائمنگز اور کرونیکل ایرا کو دیکھتے ہیں، وہ کہتے ہیں اس میں بہت سارے ڈاؤٹس ہیں۔ واقعہ کیا ہے کہ آپ کی عمر مبارک تقریباً 12 سال کے قریب تھی، یا 12 سال 2 مہینے اور 10 دن تھے، تو ابو طالب کے پاس تھے آپ، کیونکہ آپ کے دادا بھی جا چکے تھے، تو اب آپ اپنے چچا کی کنسٹڈی میں تھے۔ ابو طالب آپ کو اپنے ساتھ لے کر تجارت کے لیے ملک شام چلے گئے، جیسے لوگ جاتے ہیں، اور بصرہ پہنچ گئے، جو سیریا کا سٹی تھا اس وقت کا۔ بصرہ شام کا ایک مقام ہے، اور حوران جگہ ایک ہے، اس کا مرکزی شہر ہے۔ اس وقت یہ جزیرۃ العرب رومی قبضے میں تھا، یعنی کرسچینز کی گورنمنٹ تھی اس میں، ٹھیک ہے۔ اس شہر میں ایک راہب تھا جس کا نام تھا جرجیس، جرجیس نام کا ایک راہب تھا، لقب اس کا بحیرہ تھا، باہر ہوتا ہے نا بحارہ، تو یا ڈال دیجئے اندر، بحیرہ راہب تھا۔ کہتے ہیں کہ جب یہ تجارتی قافلہ نکلا، اور وہاں اس جگہ پہ جہاں یہ راہب تھا، وہاں انہوں نے ایک سٹاپ اوور لیا، پڑاؤ ڈالا، یہ راہب اپنے گرجے سے باہر نکل کر قافلے کے اندر آیا اور ان کی خوب مہمان نوازی کرنے لگا، ہاسپیٹیلٹی۔ کہتے ہیں کہ نہ کبھی آج تک یہ باہر نکلا تھا۔ اور آپ نے سنا ہی ہوا نا کہ راہب جو ہوتے ہیں، مونکس جن کو آپ کہتے ہیں موسٹلی، یہ اپنے حال میں مگن ہوتے ہیں، ان کو کسی کے آنے کی خوشی نہیں، کسی کے جانے کا غم نہیں۔ یہ جب نکلا تو وہ قافلے والوں کی خاطر کر رہے اور بہت کچھ کر رہے، لوگوں کے لیے یہ بہت بات عجیب تھی۔ لوگوں نے پوچھا اس سے کہ بھئی یہ آپ سب کچھ کیا کر رہے ہو، کہنے لگا کہ آپ کے اس قافلے میں ایک ایسا بچہ ہے کہ جس میں وہ خوبیاں جس کا تورات اور انجیل میں ذکر ہے، اور ساتھ ہی ساتھ اس نے کچھ ان یوزل باتیں کر کے کہا، کہتے ہیں کہ آپ کا ہاتھ پکڑا اور کہا کہ آپ سید العالمین ہیں، اللہ ان کو رحمت للعالمین بنا کر بھیجے گا۔ اب ابو طالب کے لیے یہ باتیں بڑی ان یوزل تھیں، کہنے لگے آپ کو یہ کیسے پتا چلا، بچہ ہمارے ساتھ ہے، آپ اس کو کیسے پہچانتے ہیں؟ تو کہتا ہے کہ جب تم اس گھاٹی میں آئے تھے نا، تو میں نے دیکھا کہ کوئی درخت اور پتھر ایسا نہیں ہے جو جھک نہ گیا ہو، یعنی یہ بات ہے، جیسی بات ہے ویسی میں آپ کو سنا رہی ہوں۔ اور اس نے کہا کہ یہ چیزیں کسی انسان کو سجدہ نہیں کرتی، اللہ کے حکم سے یہ کسی نبی کی شان میں، جیسے آپ کہہ لیجئے وہ جس کو آپ سورۃ یوسف میں بھی پڑھتے ہیں نا، سجدہ تعظیمی، یا جیسے آپ کہیں کہ آدم علیہ السلام کے آگے سجدہ کروایا تھا فرشتوں کو، عبادت کا نہیں، عظمت کی وجہ سے جھکنا مراد ہے۔ تو وہ کہتے ہیں ایک بات تو یہ ہے، اور دوسرا یہ کہ کیا میں اس بچے کے پیچھے دیکھ سکتا ہوں؟ انہوں نے کہا دیکھ لو۔ تو وہاں مہر نبوت تھی جس کا ذکر پیچھے کیا گیا، بالوں کا ایک گچھا سا تھا۔ کہنے لگا میں آپ کو ان इनके मोहरे नबुवत की वजह से पहचानता हूँ, जो कंधे के नीचे ये जो नरम सी हड्डी होती है ना, ये कुरकुरी सी होती है, इसके पास सेब की तरह की थी, और कहते हैं ये सारी खूबियाँ हमने अपनी किताबों में पढ़ी हैं। अब ये सब सुन के एक तरफ तो जाहिर है कि हैरत थी, एक्साइटमेंट था, लेकिन अबू तालिब ने क्या कहा, कहने लगे कि इस बच्चे में ये सारी बातें। बखीरा राहिब ने कहा कि मैं आपको एक मशवरा दूँ, इस बच्चे को मुल्क शाम ना लेकर जाओ, क्योंकि वहाँ ज्यूस रहते हैं और उनको भी मेरी तरह अपनी किताबों में से इन बातों का पता है। अगर उनमें से किसी को ये पता चल गया कि ये वही बच्चा है जिसका वो इंतजार कर रहे हैं, तो वो इसको वापस मक्का नहीं जाने देंगे। तो मेरा मशवरा ये है कि आप इनको वापस ले जाइए। ये रिवायत जो मैं आपको बयान कर रही हूँ ना, ये तिर्मिजी की एक रिवायत में है, और उसमें थोड़ा सा इजाफा किया है कि अबू तालिब डर गए, क्योंकि वैसे ही वो बच्चा हाथों का छाला बना हुआ है, माँ नहीं, बाप नहीं, दादा नहीं, रहा चचा के लिए तो वो बहुत अजीज थे, तो उन्होंने उनको अबू बकर और बिलाल के साथ वापस भेज दिया। अब हदीस की किताब में देखिए बिलाल और अबू बकर का नाम है, अब ये एक रिवायत है। अब अगर हम इतनी ही बात लें तो बहुत सारी इवन रहीक मखतूम में ये बात मौजूद है, मैंने खुद पढ़ाई है, तजलियात नबूवत में इसका जिक्र है, हर तकरीबन उर्दू की जो किताब है उसमें आपको इसका जिक्र मिलता है। लेकिन इसके ऊपर जो बात के वो मुहद्दसीन जिन्होंने अहदीस पे बहस की, देखिए दो ग्रोह हैं, बात लंबी हो जाती है लेकिन मैं कहती हूँ शायद इसी से आपके दिल में इल्म का शौक बढ़ता जाए। कुछ लोग होते हैं मुफस्सिर कुरान, वो कौन होते हैं जो कुरान के ऊपर रिसर्च करते हैं। कुछ होते हैं मुहद्दसीन, वो कौन होते हैं जो हदीसों पे बहस करते हैं, हदीसों को लेते हैं, शारे होते हैं, शरा लिखते हैं, यानी जिस तरह कुरान की तफसीर होती है ना तो हदीस की शरा होती है, ठीक है। इसी तरह कुछ लोग जो होते हैं वो मुअर्रखीन होते हैं, मुअर्रखीन को इंग्लिश में बोलूंगी तो सबको समझ आ जाएगा इंशाल्लाह, हिस्टोरियन, वो कौन होते हैं जो हिस्ट्री लिखते हैं। सीरा पढ़ने में मोस्ट ऑफ द थिंग्स जो है ये हिस्टोरियंस की हैं, लेकिन ये जो वाक्य मैंने आपको बयान किया ये मुहद्दिसीन ने भी अपनी हदीसों में भी आते हैं। तो हदीस वाले ज्यादा क्रिटिकली चीजों को एनालिसाइज करते हैं बनिस्बत मौरखीन के, बात वाज़ेह। तो जब ये बात तिर्मिजी में आ गई और इसके अंदर बहस हुई, तो फिर इसमें तो बहुत बड़े बड़े हमारे पास मुहद्दिसीन है जिन्होंने ज़ईफ़ और गरीब और सही अहदीस को अलग कर दिया, वो कहते हैं इस हदीस में बहुत सारे शुबे हैं, ये काबिले कबूल नहीं है। कैसे कबूल नहीं है, सबसे पहली सिंपल सी बात है, वो कहता है कि इस हदीस में अबू बकर और बिलाल का जिक्र है, और ये कहा गया कि फिर अल्लाह के नबी को अबू बकर के साथ वापस भेज दिया अबू तालिब ने, तो अबू बकर सिद्दीक खुद कितने थे उस वक्त, नबी सल्लम से 2 साल छोटे थे, खुद छोटे थे, तो एक बच्चे को दूसरे बच्चे के साथ भेजने की कोई बात समझ नहीं आती। दूसरी बात है बिलाल के साथ भेजा, तो बिलाल तो उस वक्त तक पैदा भी नहीं हुए थे, इस वजह से वो कहते हैं कि अगर आप क्रोनिकली यानी टाइम जोन से देखें तो ये बात काबिले कबूल नहीं। फिर इस पे मुहद्दिसीन और कहते हैं अच्छा चलो ऐसा करते हैं कि हम इसमें से ये आखिरी हिस्सा नहीं मानते लेकिन पहला हिस्सा मानते हैं, तो एक ही हदीस का कुछ हिस्सा माने कुछ ना माने तो बात नहीं बनती। तो मैंने ये सारी बात आपको इसलिए पेश की कि अगर ये वाक्या कहीं भी हम कोट करें तो साथ ये भी बताएं कि इसके अंदर बहुत सारे प्रॉब्लम्स हैं, लेकिन मुझे आपको इससे ज्यादा फर्क कोई नहीं पड़ता, हमारा ईमान है कि अल्लाह के नबी जो थे वो थे। फिर इसमें एक और भी शुबा भी देखिए कि अगर ये वाकया नबी सल्लम के साथ हो चुका होता, और मैंने भी आपको जिक्र किया कि आपकी उम्र मुबारक उस वक्त तकरीबन 10-12 साल थी, अच्छी खासी समझ वाला बच्चा होता है, और वो अबू खैरा राहिब ने बाकायदा आता है कि अनाउंस कर दिया पूरे काफिले में कि ये बच्चा कल नबी बनेगा, तो मुहद्दिसीन कहते हैं एक और तीसरा उजर भी देते हैं इस हदीस के सही ना होने का, कहते हैं अगर नबी सल्लम को भी ये बात पता थी, और काफिले के जरिए देखे ना ऐसी बातें तो जंगल में आग की तरह फैलती हैं, सब तो पहले से प्रिपेयर्ड थे कि ये बच्चा जो है कल नबी बनेगा, तो फिर जब आपके पास वही आई तो आप इतने परेशान क्यों हुए, जाके हजरत खदीजा से क्यों कहा जम्मे लूनी जम्मे लूनी इन्नी खशी तो नफसी, मुझे अपनी जान का डर है, मुझे नहीं पता मेरे साथ क्या हुआ, फिर क्यों वो उनको वरका बिन नौफल के पास ले गई और वरका बिन नौफल ने कहा कि जी ये शख्स नबी बनेगा, फिर तो नबी सल्लम पहले ही तैयार होते, और फिर एक ये भी उम्मीद हो सकती थी कि कल जब बड़े हुए इस्लाम आया अबू बकर सिद्दीक और अब हजरत बिलाल आपके साथी बने तो कभी तो बैठ के ये तीनों दोस्त आपस में डिस्कस करते होंगे ना, तुम्हें याद है वो हम गए थे मुल्क शाम और वहां वो खैरा राहिब ने ये कहा था, ऐसी तो कोई चीज ही नहीं मिलती। तो लिहाजा ऐसी बातों को जिक्र की हद तक किया जा सकता है लेकिन इससे ज्यादा बात नहीं की जाती। इसके बाद अब नबी सल्लम का लड़कपन शुरू हो गया है, 12-14 साल की उम्र कैसी होती है आप जानते हैं, आमतौर पर खलंडरी उम्र है, आप जरा अपने 12-14 साल के शहजादों का तसव्वुर ले आइए जहन में, उनके माइंड लेवल को चेक कीजिए, जो रोज सुबह उठ के आपको पहले नाश्ते पे तंग करते हैं, और आप जरा अपने बच्चे को 100 क्रोन दीजिए, जाइए खीवी से जरा थोड़ी सी सब्जी तो ले आए, ग्रोसरी ले आए, क्या करते हैं? लेकिन हम थोड़े से अपने से सल्लम का इंटेलेक्ट देखेंगे, हाउ वाज हिज टीन एजेस। और आप में से जो मशाला टीन एजर्स या एजरियाँ बैठी हैं, उनके लिए बहुत इसमें सबक है। नबी सल्लल्लाहु अलैहि वसल्लम इतने समझदार जीनियस कह लीजिए थे कि 15 साल की उम्र में एक ऐसा वाकया पेश आया कि जिसमें बड़े बड़े लोगों ने ये बात मान ली कि ये छोटा बच्चा हमसे समझदार है। इसमें एक वाकया क्या हुआ था, जंगे फुज्जार, फजर से फजर झगड़ा होता है। इस जंग में एक तरफ कुरैश थे, इनके साथ बनू कुनाना था, और दूसरी तरफ कैस ऐलान थे। इनके बीच में जंग हुई थी, नामों में नहीं उलझाती, बस एक जंग हुई थी जो भी थी। कुरैश का बहुत मान था, बहुत इज्जत थी, दूसरी तरफ वाले जो गिरोह थे जरा थोड़े थे। यानी ये एक ऐसी जंग थी कि जो हुरमत के महीनों की हुरमत को पामाल करने के लिए हुई थी। यानी आप आगे जाके पढ़ेंगे जिनको ये बात नहीं पता, तो ये जंग जिस वक्त हुई, उस वक्त नबी सल्लल्लाहु अलैहि वसल्लम की उम्र 15 साल थी। रिवायात में आता है कि आप इस जंग में भी शरीक हुए और अपने चचाओं को तीर थमाते थे। क्या मतलब? कुरैश की तरफ से ये लड़े, इस्लाम नहीं आया अभी, अभी कोई आपकी दोस्ती दुश्मनी की बातें नहीं, लेकिन वो उम्र जिस बच्चे बहुत ही ज़्यादा लाउबाली किस्म के होते हैं। कहा जाता है कि अल्लाह के नबी बहुत संजीदा थे। जिस वक़्त लोग अपने अपने कामों में लगे होते हैं, उस वक़्त नबी सल्लम इस तरह की संजीदा एक्टिविटीज़ में हिस्सा लेते थे। फिर उसके बाद एक वाक्या हुआ था, हल्फुल फजूल का नाम सुना आपने? आप में से किसी को अपनी बचपन की सीरत की किताब याद आ रही होगी। पहले तो मुझे समझ ही नहीं आता था ये हल्फुल फजूल क्या फजूल चीज़ है, कभी समझ ही नहीं आई। फिर जब पढ़ा तो पता चला, जंगे फुजार जब ख़त्म हुई ना, तो इसके बाद एक हुरमत वाले महीने यानी जी काद में एक वादा हुआ, हल्फुल फजूल। हल्फ कहते हैं प्लेज को, फजूल क्यों कहते हैं? क्योंकि इसमें फजल नाम के बहुत सारे लोग शामिल हुए थे, जो वो फजूल नहीं है जिसको आप उर्दू में कहते हैं। और ये जो उर्दू का फजूल है ना, ये अरबी के फजल ही किस्सा। देखिए फजल किसको कहते हैं, हाजम इन फजल रब्बी कहते हैं ना, आप लिख के देखें, ये अल्लाह का फजल है। और मैं गंदी सी चीज़ का नाम लेती हूँ, फजला किसको कहते हैं, गंदी चीज़ें जिसम से एक्सट्रैक्ट जो होती हैं, पेशाब पखाना। तुम बड़े फजूल इंसान हो, यानी बेकार हो। अब फर्क क्या है? असल में लफ्ज जो फजल है ना, उसमें क्या है, मोर देन एक्स्ट्रा। इंग्लिश में समझें तो बहुत आसानी से समझ आएगा, मोर देन एक्स्ट्रा। वो अच्छा भी हो सकता है, वो बुरा भी हो सकता है। जब हम कहते हैं हाज़ा मिन फ़ज़लिल्लाह, ये अल्लाह का फजल है मुझ पे, आप कहते हैं ना ये मुझ पे अल्लाह का फजल है, तो हम क्या कहते हैं, मैं इस काबिल नहीं थी, ये अल्लाह ने मेरे ऊपर उससे ज्यादा दे दिया जो मैं जिसकी लायक थी। आई डिडंट डिजर्व दैट, बट अल्लाह सुबहान तआला गिव इट टू मी। ये तो अच्छा रंग हो गया। तो जब हम कहते हैं जिस्म से फजला निकला, तो वो जिस्म से वो सब चीज़ें जिसकी ज़रूरत नहीं थी गंदे चीज़ों में निकल गई। और किसी को कहते हैं तुम बड़े फजूल आदमी हो, कहना नहीं चाहिए वैसे, तो मतलब यह है कि तुम बेकार ही हो, तुम किसी काम के नहीं हो, निकम्मे हो, निकलो इधर से, बात समझे। तो हल्फुल फजूल जंग जो थी, ये चंद कबाइल थे कुरैश के, ये कुरैश था, बनी हाशिम, बनी मुतलब, बनी असद, कुछ इस तरह के बड़े बड़े नाम हैं। इन्होंने इसका अहद किया कि हम लड़ लड़ के थक गए हैं, तो हम कुछ काम करते हैं। अब्दुल्ला बिन जुदान नाम का एक शख्स था, उसके घर में ये लोग जमा हुए, क्योंकि वो बड़ी शान वाला शख्स था। आपस में अहदो पैमान किया कि अब जो शख्स मक्का में रहने वाला हमें मजलूम दिखेगा, आप देखें ना, जैसे जैसे नॉर्वे में रहते हुए आप एक ऑर्गेनाइजेशन बना लेते हैं, यानी कोई ऐसा काम जिसमें आप कभी कहते हैं जी हम किसी भी औरतों की मदद करेंगे, बरनेवान बना लेते हैं, बच्चों की हेल्प करेंगे, इस तरह इन लोगों ने बैठकर एक ऐसा काम किया। फ्रेनिंग कहना चाह रही थी जो मुझे आता ही नहीं था कहना, लेकिन मतलब कहने का ये है कि सोशल वर्क के तौर पे हम हेल्प करेंगे। इन सब ने मिलकर कहा कि मक्का में अब जिस पे कोई जुल्म हुआ, क्योंकि देखिए गवर्नमेंट नहीं थी, पॉलिटी नहीं थी वहाँ की, वहाँ जमातें ये सब कुछ अपने कबीले के लोग उनकी हिफाजत करते थे, तो इन्होंने कहा कि आज के बाद जो शख्स जहाँ मजलूम होगा, चाहे वो मक्का में रहने वाला है या बाहर से आया है, हम सब मिलकर उसकी हिमायत करेंगे और उसका हक दिलवाएंगे। अच्छी थी कोशिश, यानी आप इतना जुल्म हो रहा है तो क्या करें। नबी सल्लल्लाहु अलैहि वसल्लम भी वहां गए और आपने इस हल्फ में हिस्सा लिया, और आप जब नबूवत के मनसब से फायज हुए तो आप वहां ये बात कहा करते थे अक्सर कि मैं अब्दुल्ला बिन जुदान के मकान पर एक ऐसे मुआहदे में शामिल था कि इसके इवज अगर कोई मुझे सुर्ख ऊंट दे तो मुझे वो पसंद नहीं है। यानी मुझे सोशल वर्क के काम जिसमें इंसानों की बहबूद हो, उनका फ़ायदा हो, उसमें शामिल होना मुझे ज़्यादा पसंद है, और अगर आज दौरे इस्लाम में मुझे कोई इस तरह के अहदो पैमान के लिए बुलाए तो मैं लब्बैक कहता। इसमें क्या बात है, मैं आपको सिंपल सा करती हूँ, मुस्लिम है ना, اور ایک نان مسلم ملک میں رہ رہے ہیں. نان مسلم حکومت یا کوئی نان مسلم آرگنائزیشن کوئی ایسا کام کرتی ہے اس شہر میں جو انسانوں کو فائدہ دیتا ہے تو وی شوڈ پارٹیسپیٹ. یہ نہیں کہنا کہ تم نان مسلم ایک اچھا کام کر رہے ہو تو ہم نہیں ساتھ کریں, یہ مراد ہے. مطلب اس میں عصبیت کو توڑنا بھی تھا. عرب لوگ صرف اپنے قبیلے کی مدد کرتے تھے, سیدھی سی بات ہے, جیسے ہم اپنی برادری کے نام سے خوش ہوتے ہیں. اس میں اس کو توڑا گیا کہ نہیں یہ نہ کرو. اور اس میں بہت ساری ڈیٹیلز آتی ہیں, لیکن بہرحال نبی صلی اللہ علیہ وسلم کی سنجیدگی دکھتی ہے. جوانی میں آپ اس قسم کے تھے, آپ بکریاں چراتے تھے, یہ آپ نے میں نے بچپن سے سنا ہوا ہے. بالکل جوانی جو ہوتی ہے اس وقت نہ تو ماں باپ تھے نہ آپ کا کوئی پیچھے سے سیٹ کاروبار تھا. کرتے کیا تھے؟ بنی سعد کی بکریاں چراتے تھے. یہ صحیح روایت سے آپ کی حدیث ملتی ہے کہ میں مکہ والوں کی بکریاں چند قیراط, قیراط آپ کہہ لیجیے پینیس, یا آپ کے یہاں کوائنز یا کوئی چھوٹے چھوٹے چینج, یعنی تھوڑے سے پیسے مجھے ملتے تھے تو میں مکہ والوں کی بکریاں چراتا تھا. اپنے پاس تو کچھ تھا نہیں, یعنی آپ بہت محنتی تھے. اور آپ کو پتا ہے بکری کتنا شرارتی جانور ہے. اور بڑی مزے کی بات ہے کہ ہر نبی نے اپنے دور میں بکریاں چرائی ہیں, ہر وقت نبی نے. اس پہ ایک لیکچر ہے انگلش کا, مجھے یاد نہیں اس وقت نام نہیں اس کا یاد, لیکن محمد شریف ان کا یہ لیکچر ہے جو مجھے اب یاد آ رہا ہے. اتنا خوبصورت انہوں نے 10-15 پوائنٹ بتائے کہ کیوں ہر نبی نے بکریاں چرائیں, جس میں ایک سمپل سی بات یہ ہے کہ بکری بڑی شرارتی ہوتی ہے, شرارتیں بہت کرتی ہے. جو نبی بکریوں کو ٹیکل کر لیتا ہے بعد میں امت کے شرارتی لوگوں کو بھی ٹیکل کرتا ہے. بڑا صبر چاہیے ہوتا ہے بکریوں کو دیکھنے کے لیے. تو لہٰذا جو نبیوں نے بعد میں انسانوں کو لیڈ کرنا ہوتا ہے نا, تو پہلے ایک قسم کی ان کی یہ ٹریننگ ہوتی ہے. نبی صلی اللہ علیہ وسلم بکریاں چراتے تھے, آپ کی عمر مبارک 25 سال کے قریب ہو گئی. اب آپ کے پاس خود تو مال نہیں تھا, مکہ میں ایک عورت تھی جن کا نام حضرت خدیجہ رضی اللہ تعالیٰ عنہا تھا. بہت خوبصورت حسین عورت تھی, ان پہ الگ سے بات بعد میں بھی انشاءاللہ کسی موقع پہ کریں گے. بیوہ ہو گئی, ان کا کاروبار کرنے والا کوئی تھا نہیں ہے. ان کو ضرورت تھی کہ کوئی مرد میرا مال لے کر جائے اور شام میں جا کر میرا مال بیچے لائے, یعنی بزنس کے لیے ان کو ہیلپر چاہیے تھا. معزز خاتون تھی, دولت مند تھی اور تجارت سے ان کا تعلق تھا. لوگوں کے ساتھ کوئی کمٹمنٹس کر لیتی کہ میرا مال لے جاؤ, یہ کر دو وہ کر دو, اور پورا قبیلہ قریش تاجر تھا. یہ ایک بات آپ سائڈ پہ نوٹ کر لیں, قریشیوں نے کبھی جاب نہیں کی. نبی صلی اللہ علیہ وسلم کی احادیث آپ پڑھ کے دیکھیں, جاب کرنا پسندیدہ عمل نہیں ہے. جیسے غلامی پسندیدہ نہیں ہے نا, کیونکہ غلام اپنی مرضی کے کام نہیں کر سکتا, غلام کی اپنی کوئی مرضی نہیں ہوتی. تو بعض دفعہ لوگ اپنی جاب کی وجہ سے مجبور ہو جاتے ہیں کچھ دین کے ریچولز کو چھوڑنے پہ, کچھ خاص ان کا گیٹ اپ اپنانے سے. آج کے دور کو ہی لے لیجئے, جو لوگ جاب کرتے ہیں بعض دفعہ نمازیں نہیں پڑھتے, بعض دفعہ ایک خاص کپڑے پہننے پڑتے ہیں, پھر جاب پہ کوئی غلط چیزیں ہیں تو وہ بھی بیچنی لینی پڑتی ہیں. جاب پسندیدہ عمل نہیں ہے. پورے کا پورا قریش کا قبیلہ تجارت کرتا تھا, اور نبی صلی اللہ علیہ وسلم کی پوری حدیثیں ہیں, باب مضاربت کے نام پر حدیثوں میں پورے پورے باب بندے ہوئے ہیں کہ اگر کسی مرد کو, اب ہم تو عورتیں ہیں نا, اور اگر عورتوں کو بھی کرنا پڑے تو بیسٹ تھنگ جاب نہیں ہے. اگر آپ کو کام کرنا ہے تو آپ تجارت کریں, آپ روٹیاں پکائیں اور بیچیں, گھر سے لوگ آپ سے کیٹرنگ کروا لیں, آپ سموسے بنائیں بیچیں. میں آپ کو پورے یقین سے کہہ سکتی ہوں, کاؤنٹرز پہ کھڑے کر کے جو دن میں ہزاروں لوگ آپ کو دیکھتے ہیں اور جو آپ کو بے ملتی ہے, یہ میں آپ سے بچیوں کو بھی کہوں گی, میں ڈرتی نہیں ہوں اس بات میں, لیکن جب ہمارا ذرا سا سر اٹھتا ہے نا تو ہم جاب پہ پڑ جاتے ہیں. آج بھی اس کورس میں بہت ساری بچیاں کیوں نہیں آ پا رہی, کیونکہ سمر تو ہے, چھٹیاں اسکول سے کالج سے, سمر جاب شروع ہو گئی. انتہائی ناپسندیدہ عمل ہے, اور اللہ کسی پہ ایسے مشکل حالات ڈالے ہی نہ. یہ آج کا ایک لائف سیٹ بن چکا ہے. اگر آج بھی آپ کو اپنی بیٹیوں کو پڑھانا ہے لکھانا ہے, آپ ان کو وہ سبجیکٹس پڑھائیے جس کے بعد ان کی نسوانیت قائم رہے, آپ وہ کام کریں. اگر آپ نے بزنس بھی پڑھا ہے, آپ اپنی کاروبار کھولیں, اپنی فرم کھولیں, آپ کا اپنی مرضی ہے, نمازوں پہ آپ نماز پڑھیں, آپ آگے 10 مرد ہائر کروا لیں اپنی فرم کے تھرو, لیکن آپ کو تو مردوں سے انٹریکشن نہیں کرنا پڑے, تو گھر رہ کے آپ دیکھیں. اور میں پورے یقین سے کہہ سکتی ہوں کہ یہ جو چھوٹے چھوٹے کام ہوتے ہیں نا, جس کو ہم چھوٹے کہتے ہیں, بچوں کو گھر میں بیبی سٹ کرنا, کیٹرنگ کرنا, سلائی بنائی, ہماری بڑی عورتیں کیا کرتی تھیں پہلے دور میں, چرخہ کاتنا اور کپڑے سینے. آج بھی یقین کریں پاکستان جائیں آپ گرمیوں میں, آپ کو درزنوں کے پاس اتنا رش ملے گا کہ उनके पास वक्त नहीं है, वो रोती हैं बिजली नहीं है, ये नहीं है। और मैंने खुद अपनी आंखों से एक एक दर्जन को, एक एक सिस्टर को 20-20, 25-30-30 हज़ार रुपये का बिल पे करते देखा, जो पाकिस्तान गई हैं ये 10-12 जोड़े सीधे, ये लैसे डोरियाँ करके 20-25 हज़ार। तो मैंने जब देखा तो मैंने उससे बल्कि कहा भी, जो उसको बाद में थोड़ा सा फील भी हुआ, मैंने कहा ये कितना अच्छा काम कर रही है। मैंने उन्हें कहा कि आपके तो माशाल्लाह महीने के बहुत पैसे बनते होंगे। और एक हफ्ते में ये सब हुआ था जो मेरी आंखों के सामने हुआ। तो 20-25 हज़ार का बिल बना दर्जन का, और आपको पता है दर्जियों से कम ही होता है, फिर भी बहरहाल। तो मैंने हिसाब लगाया कि 20-25 तो एक हफ्ते के हैं, तो ये हर हफ्ते में अगर इतने ही कपड़े सीते हैं तो 1 लाख रुपया इसका एक महीने का बनता है, खर्चा क्या आता होगा। और उसमें वो डोरी भी अब लगाती हैं तो उसके भी पैसे चार्ज करती हैं, नलकी के भी पैसे लेती हैं, वो शमीज लगाती हैं उसके भी लेती हैं, उसकी मेहनत है और बड़ी अच्छी बात है। आज तक उसकी बच्ची को नहीं किसी ने देखा, जो वो माँ आती है घरों में कपड़े ले, हमारे अपने घरों में आती है कपड़े ले जाती है, हम जो कह दें कर देगी, और जाके ना उसकी बच्ची को हमने देखा है ना उसने देखा है, लेकिन बिल्कुल वैसे बना के ले आती है, खुद खरीदती सजाती करती कराती वो लेके आ जाती है। ये कपड़ा सूट मैंने पहना, ये भी उसी कैद का सिला हुआ है, कुछ नहीं होता। आपने कहा दर्जियों के मुंह खाना है। 1 लाख रुपए के वो कपड़े अगर एक महीने में सी ले, उसमें कुछ ना कुछ हो तो 80 हज़ार रुपये तो एक दर्जन की बेटी कमा रही है ना। 20 हज़ार की बिजली लग गई, पानी लग गया, कुछ भी लग गया, और मेहनत लगी, क्या बुरी बात है? बहुत अच्छी बात है। कौन है पाकिस्तान में आपकी मास्टर की हुई बच्ची के जिसको 1 लाख रुपए पे मिल जाए शुरू में? कोई भी नहीं है। और ये एक मशीन है, मैंने ऐसे ऐसे लोगों को देखा है माशाल्लाह, जब सीना प्रोना आता है तो वो 4 बच्चियों को हायर करके एक ही जगह 4 मशीनें घर में लेती हैं, इधर से कपड़े लिए, जहाँ 1 लाख के सी रही थी वहाँ 4 लाख के सी रहे हैं। ये मेरी बातों को जाने ना दें, मेरे आपके मुस्तकबिल, हमारे अपने बच्चियां बच्चे जिस सेटअप पे इस वक्त चल पड़े हैं, मैं तो इसको अफोर्ड नहीं कर सकती। तो आप बच्चियां भी अपने लिए सोचें। इस मुल्क में भी कमाने के बहुत तरीके हैं। अमेरिका में घर घर में औरतें कैटरिंग करती हैं, रोटियां बना के, फ्रेश ब्रेड्स बना के, रोटी जो चपाती है बेचते हैं, समोसे बनाते हैं, फ्रोजन चीज़ें लोग उनसे रोल लेते हैं। हमारे अपनी मस्जिदों में, हमारे वहाँ स्कूल में जब काम होता है, बहुत कम होटलों में से खाना आता है, घरों में कैटरिंग है, और इतना टेस्टी इतना लजीज खाना, हमने अपने हाथ से 1,000-2,000 डॉलर उनको बिल दिया हुआ है जब 500-600 लोगों का खाना पकवाते हैं, सस्ता भी, साफ भी और मज़े का। तो औरत या तो घर बैठ के बच्चे पाल सकती है, खाने पका सकती है, या औरत वो काम करे जिसमें वो औरत लगे। जब आप एक औरत को एक काउंटर पे शोपीस बना के खड़ा कर देते हैं, पहले तो वो सजे संवरेगी। एक बच्ची ने कहा मैंने जॉब शुरू की है, मैंने कहा क्या काम करती हैं, कहती मैं मेकअप बेचूंगी। तो फौरन मुझे समझ आ गई कि मेकअप बेचेगी तो ये किसी मॉल में खड़ी होगी, तो जब मॉल में खड़ी होगी तो पहले ये भी मॉडल बनेगी। तो वहां जब खड़े, और फिर मैंने वो जो ड्यूटी फ्री शॉप्स में गुजरते आते हैं उनकी अदाएं देखी हुई हैं, प्लीज काम, कभी किसी को परफ्यूम लगाती हैं, कभी माइल करती हैं ना, इनकी पूरी ट्रेनिंग होती है मार्केटिंग। तो मैंने उसे कहा कि तुम इतने लोग रोज देखेंगे? मैंने पूछा क्या सिर्फ औरतें आती? कहती नहीं, मर्द भी आते। मैंने कहा मर्द क्या आते? कहते वो अपनी जो उनकी होती होंगी सिस्टर्स, औरतें बहनें, उनके लिए तोहफे खरीदने आते हैं। अब आप बताएं, आपकी बेटी एक काउंटर पर खड़ी होकर दिन में 50 गैर मर्दों की नजरों को लुभाई, एंड पे क्या 1,000 करोन मिलता होगा एक दिन में? या कितना मिलता है किसी ने जॉब की है या एक दिन की? अब ये साइड इश्यू है, लेकिन याद रखें सीरत में से आपको मुझे नुक्ते मिल रहे हैं। काम करना है तो काम करें, जॉब नहीं करें, अपने मर्दों के लिए भी ये रखें। आपकी 10 बातों के जवाब में आपके बेटे, आपके शौहर भी आपको यही कहते होंगे, फिर जॉब छोड़ दूं, फिर मैं क्या नौकरी छोड़ दूं? नहीं, आप अपना काम करें। डॉक्टर है, आप अपना ऑफिस बना लें, अगर आपकी डॉक्टरी आपके उस रस्ते में, या कुछ भी है, लेकिन बाहर आ लिया कि नबी सल्लम ताजिर थे। हजरत खदीजा रजी अल्लाह ताला अन्हा खुद औरत थी, खुद आगे नहीं बढ़ती थी, माल जो था पैसा आपके पास, इन्वेस्ट कीजिए, घर बैठे करें। ये तो नहीं कि औरतों को बेकार होना है। आपको पता है कि मैं ऐसी सिस्टर्स को अमेरिका में जानती हूँ, अब अमेरिका में एक ट्रेंड शुरू हो गया और ये दिन ब दिन इतना बढ़ेगा देखिएगा, कि लोग वर्क फ्रॉम होम करते हैं। जब से ये करेंसी का फ्लक्चुएशन हुआ ना, कंपनियां बंद हो गई, वो ऑफिस के खर्चे नहीं बर्दाश्त कर सकती, बड़ी बड़ी बिल्डिंगें खत्म हुई, लोगों को हायर करते हैं घर से बैठ के, आप अपने इस कंप्यूटर पे काम कर रहे हैं, चाहे आप अमेरिका में बैठे ह्यूस्टन में, आप इंडिया ले जाते हैं अपना कंप्यूटर, उनको काम से काम है, हर चीज तो कंप्यूटराइज है, एक शीट इधर डालते हैं वो सबको मिल जाती है। तो वर्क फ्रॉम होम, हजारों लड़कियां, औरतें, मर्द बल्कि घरों के, मैं औरतों को सुना है वो कहती हैं ये अब घर से काम करते हैं तो और भी हमारे ऊपर नजर रखते हैं, पहले तो चले जाते थे, अब मर्द घर में ही ऑफिस बना के बैठे। तो जब औरत को इस बात का एहसास होता है ना कि मुझे कोई देखे ना, और फिर आप देखिए जो औरत बाहर निकलती है ना, कुछ तो बनती है, मानिए ना मानिए, इस वक्त हम औरतों में आए हुए हैं, क्या हम नहा धोकर नहीं आए? क्या मुंह उठाकर आ गए? घर में होते तो मुझे नहीं उम्मीद कि आप में से आधों ने भी कंघी भी की होती, घर वाले परेशान हुए होते इसको क्या हो गया, आप अपने आप को जरा सीधा तो कर लिया करें नाश्ता देने से पहले। मियाँ इसीलिए नहीं आंख खोलते, कहते बेगम जरा आप कंघी करके फिर मुझे उठाए नाश्ते के लिए। घर में तो हम माशाल्लाह जो भी बने फिरे, बाहर आते तो अच्छे लगते हैं ना। तो अब एक औरत जब जॉब पे गई तो उसके कुछ और भी गेटअप होंगे, हम तो आए औरतों में औरतों की तरह, अब बीच में अगर मर्दों में भी जाना पड़े और उनका कोई खास रंग रूप है तो अपनाना पड़ता है। क्या आप अपनी बेटियों के लिए और आप अपने लिए ये पसंद कर सकते हैं? इस्लाम ने हर चीज का हल दिया। मान लीजिए, मत कहिए कि इस्लाम हमें भूखा मारेगा, इस्लाम आपको ये करेगा। और जब हम अपने ऊपर कर्जों के बोझ लाते हैं, जब औरत और मर्द में फर्क ही नहीं, लड़के लड़की में फर्क नहीं। पहले लोग कहते थे लड़का अपने पाँव पे खड़ा होगा तो शादी होगी, अब मैंने सुना है कि लड़की अपने पाँव पे खड़ी होगी तो शादी होगी। पहले घर लेंगी, फिर उसका कर्जा देंगी, फिर किसी जगह शादी करेंगे, फिर लड़के को बुलाएंगी, फिर कहीं 2-4 साल की गलत फहमियों के बाद अगर घर बस गया तो बस गया। ये बिल्कुल आउट ऑफ फितरा बातें हैं। ये आपको कड़वी लग रही है, मुझे पता है बच्चियों को तो जहर लग रही होंगी ये बातें, लेकिन इसमें आप लोगों का सिक्योर्ड फ्यूचर है। नबी सल्लम की सीरत पढ़ के सिर्फ हंसना बोलना खुश होना नहीं, ये बहुत आसान था, लेकिन मैंने इस साल नियत की है कि मैंने आपको उसमें नहीं उलझाना। तरतीब से पढ़ना है, तजलियात नबूवत मौजूद है, आप पढ़ें, बेस्ट है। हम सारे कोर्सेज में पढ़ाते हैं, इंशाल्लाह आपको भी पढ़ाएंगे आगे जाके कहीं, लेकिन इस वक्त मैं और आप गाइडलाइन ले रहे हैं। वो मोहसिन इंसानियत है, उनका यह एहसान था कि उन्होंने इंसानियत को कारोबार करना तक सिखा दिया। और आपको पता है कि नबी सल्लल्लाहु अलैहि वसल्लम की तिजारत के जो मेन इंग्रेडिएंट्स थे, जो आपके बुनियादी चीजें थी, नंबर एक रास्तगोई। ये आप सवाल बनाएं कल की शीट में ताकि आपको मुझे जुबानी याद हो जाए और अपने मर्दों को भी हम बता सकें कि आप अगर ताजिर हैं या आप बिजनेस करते हैं तो आपके पास क्या होना चाहिए। नंबर एक आप सच बोलते थे, रास्तगो थे।